मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
الحمد لله نحمده ونصلي على رسوله الكريم سیالکوٹ چیمبر آف کامرس کے صدر صاحب اور وائس پریزیڈنٹ صاحب کا بہت شکریہ۔ صدر صاحب تو ہے نہیں، ان کے کسی ریلیٹو کی ڈیتھ ہوئی ہے، دل سے دعا ہے میت کی اللہ تعالی مغفرت فرمائے اور ان کے لواحقین کو اللہ صبر کی توفیق عطا فرمائے۔ تو وائس پریزیڈنٹ اور جتنے بھی حضرات جنہوں نے ہمیں یہاں ویلکم کیا ان کا تہے دل سے بہت شکریہ، اور جو عزت آپ حضرات نے ہمیں دی ہے وہ انشاءاللہ ہم یاد رکھنے کی کوشش کریں گے۔ کوشش اس لیے کہ بہت سارے غم ہم نے پالے ہوئے ہیں، آپ کو ہم سے زیادہ پتہ ہے، تو اس لیے ہم اب وعدے نہیں کرتے، کوشش کے وعدے کرتے ہیں کہ پوری کوشش کریں گے۔ اچھا، میں بیان تو کرتا نہیں ہوں، میں تو باتیں کرتا ہوں، آپ کیا سوچ کے بیٹھے ہوں گے مفتی صاحب پتہ نہیں کیا بیان کریں گے، بیان کرنا بڑے علماء کا کام ہے۔ میں تو چند فرینکلی آپ سے کچھ باتیں آپ کی خدمت میں پیش کروں گا اور پھر آپ سے بھی سنوں گا آپ کیا کہنا چاہتے ہیں۔ حضرت کے ہم نے لاہور میں ناشتہ کیا، بڑا خاندانی سا، تو آج بھی ناشتے میں پائے تھے گجراںوالا، لاہور، سیالکوٹ، یہاں پائے بہت چلتے ہیں۔ تو آج حافظ احمد صاحب جو ہمارے بڑے محسن ہیں، بڑی عزت دیتے ہیں، جب بھی میں سیالکوٹ آتا ہوں کوشش کرتا ہوں ان کے ہاں اسٹے کروں، تو آج بھی انہوں نے پائے کھلائے۔ تو پائے کا ایک نقصان یہ ہے کہ گلا بیٹھ جاتا ہے، ابھی میں بار بار نا گلا صاف کرنا پڑ رہا ہے۔ تو میں نے اس میں کہہ دیا کہ اتنا زبردست خاندانی ناشتہ پورے سفر میں آج میں نے پہلی دفعہ کیا ہے، تو حضرت نے مجھے کونی ماری کہ میرا ناشتہ بھول گئے ہیں آپ۔ تو یہ میں نے اس لیے عرض کیا کہ بھولنے کا عنصر زیادہ ہو گیا، تو ہم آپ نے جو ہمیں ویلکم کیا، عزت دی، اس کو یاد رکھنے کی پوری کوشش انشاءاللہ ہم کریں گے۔ بہت عزت دی آپ لوگوں نے، اور دیکھیں اگر کوئی کسی عالم دین کو عزت دے رہا ہے یہ سمجھ کے کہ یہ عالم دین ہے، تو اس کے اخلاص میں شبہ نہیں ہو سکتا۔ نبی صلی اللہ علیہ وسلم کے پاس ایک صحابی آئے، عرض کیا یا رسول اللہ، الرجل يحب القوم وليس منهم، ایک آدمی ہے کسی سے محبت کرتا ہے لیکن اس میں ہے نہیں، اس قوم کا نہیں ہے، اس گروپ کا نہیں ہے۔ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا، الرجل مع من احب یوم القیامہ، قیامت کے دن انسان اسی کے ساتھ ہوگا جس سے اس کو محبت ہوگی۔ تو یہ محبت چھوٹا عمل نہیں ہے کہ آپ کسی کو دین کا عالم سمجھ کے عزت دے رہے ہیں، محبت کر رہے ہیں، یہ بہت بڑی نیکی ہے۔ اور اس دور میں جب ایتھیزم، لبرلزم، اسلام مخالف قوتیں وہ طاقت پکڑ رہی ہیں اور مذہب کے خلاف، علماء کے خلاف پروپیگنڈا بہت زیادہ ہو رہا ہے، تو بڑی خوشی ہوتی ہے آپ لوگوں کی طرف سے یہ عزت دیکھ کے کہ یہ میری عزت نہیں ہے، یہ تو ایک دین کی طرف نسبت ہے، اس دین کی عزت ہے جو آپ دے رہے ہیں۔ اللہ تعالیٰ آپ کی اس محبت کو قبول کرے اور آخرت کے لیے ذخیرہ بنائے۔ تجارت کے حوالے سے سیرت کی روشنی میں چند باتیں عرض کروں گا۔ ظاہر ہے سیرت، اسلام، قرآن ایک ہی چیز کے مختلف نام ہیں۔ انکا لعلی خلق عظیم، قرآن کہتا ہے کہ اے نبی آپ سب سے بہترین خلق پر ہیں، اخلاق پر ہیں۔ تو وہ اخلاق کیا ہیں؟ پورا قرآن چلتا پھرتا اگر کوئی دیکھنا چاہتا تھا تو وہ رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی میں نظر آتا تھا۔ آپ کتاب بھی لے کر آئے اور آپ نے اس پر عمل بھی کر کے دکھا۔ تو اسلام میں سب سے پہلے میں یہ عرض کروں گا تجارت کی فضیلت کیا ہے۔ یہیں سیالکوٹ میں ایک تاجر ہیں، میں بھول گیا، میں نے بتایا نا کہ غم بہت پالے ہوئے ہم نے، تو آپ سمجھدار ہیں، ڈیٹیل میں جانے کی ضرورت نہیں ہے، تھوڑا سا ڈیٹیل میں چلا جاتا ہوں۔ تو وہ ایک مولانا یاسر صاحب سنا دوں، وہ جاپان والا واقعہ اگر آپ اجازت دیں۔ وہ ایک جاپان میں جو ہے نا، جاپان میں جاپنیز کو تازہ مچھلی کھانے کا بڑا شوق ہوتا ہے، تو وہاں ہوٹل والوں نے کیا کیا، سمندر کی مچھلیوں کو اسٹور کر کے بیچنا شروع کیا، وہ چلی نہیں۔ ہوٹل کے مالکان نے سوچا کہ یہ فش بکتی کیوں نہیں ہے زیادہ، لوگ کھاتے کیوں نہیں ہے، تو جاپنیز آپ کو پتا ہے ہر چیز میں تجزیہ کرتے ہیں، تو انہوں نے کہا بھائی مسئلہ یہ ہے کہ یہ تازہ مچھلی کھانے کے عادی ہیں، فریز مچھلی نہیں کھائیں گے یہ۔ तो तालाब बनाए गए, उसमें मछलियां लाके डाली गई, जब कस्टमर आता तो भी जिंदा मछली पकड़ के खिला दी जाती, ये भी कामयाब नहीं हुआ तजर्बा। गौर किया गया, भाई क्या मसला है, हम तो फ्रेश फिश खिला रहे हैं इनको, इन्हीं के सामने पकड़ के देते हैं, फिर भी कामयाब नहीं है ये। तो अंदाजा हुआ कि जी जो समंदर में ये इनकी हरकत है ना, वो बहुत ज्यादा है। तालाब में तो एक छोटा सा फासला है, डिस्टेंस बहुत कम है, इनको मूव करने का ज्यादा मौका मिलता नहीं है। तो समंदर का माहौल कैसे बनाए भाई तालाब में, तो क्या किया कि जी 8-10 मछलियां हैं, एक शार्क मछली लाके छोड़ दी। वो एक शार्क उनको पकड़ने के लिए ना हर वक्त उनके पीछे, अब पूरी एक पकड़न पकड़ाई शुरू हो गई। वो मछलियां कभी इधर भाग रही हैं अपनी जान बचाने के लिए, कभी उधर भाग रही हैं। ये तजर्बा कामयाब हुआ और अल्हम्दुलिल्लाह मछली में टेस्ट पैदा हो गया, क्योंकि फैट भी पैदा नहीं हो रहा था, वो उनकी एक्सरसाइज बहुत हो रही थी। तो आप सोचें एक तालाब में 4 मछलियां हों और एक शार्क हो, उन 4 का क्या हाल हुआ। इसको अगर उल्टा कर दें, मछली एक हो और शार्क मछलियां 4 हों, तो एक जो मैरिड आदमी है ना शादीशुदा, उसकी मिसाल ऐसे ही है कि वो तालाब में एक मछली है और बेगम की मिसाल है शार्क। वो हर वक्त उसको ट्रेस करती है, कहां जा रहे हो, अभी तक पहुंचे क्यों नहीं। तो जिसके ज्यादा बीवियां होंगी तो समझ लें कि मुझे, अब यहां कह रहे थे कि आप तो उसमें जरा मोटे लगते हैं, आप तो बड़े बारीक से हैं, तो हमने कहा जितने हैं इस पे भी अल्लाह का शुक्र अदा करें। आप अगर इस प्रोसेस से गुजरे तो इतने भी नहीं रहेंगे। तो हमें क्या मिलता है सीरत में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, सबसे पहली बात तिजारत की फजीलत। तिजारत की इस्लाम में बहुत फजीलत है। मैं अर्ज कर रहा था कि यहां सियालकोट में एक ताजर थे, मैं भूल गया वो कौन थे। मुझे ये भी होता है कि वो कहेंगे यार हमसे खाना भी खा लिया आपने और फिर भूल गए, खा के भूल गए, तो जो भी अगर यहां मौजूद है तो उनसे माजरत। तो मैंने उनसे कहा आपकी मंथली अर्निंग कितनी है, उन्होंने बताया कि जी 1,00,000 या 1,00,000 जो भी थी। तो मैंने कहा अगर आप मेहनत करके इसको डबल कर लें, 1,00,000 कमा रहे हैं, 2,00,000 कर लें। उन्होंने कहा जरूरत नहीं है, क्योंकि इसमें मेरा अच्छा गुजारा हो रहा है, मैं 1,00,000 रुपए कमाता हूं या 10,00,000 या 20,00,000 जो भी थी, तो मुझे जरूरत नहीं है 1,00,000 की, इसको मैं डबल करूं, मुझे इसकी जरूरत नहीं है। मैंने कहा 1,00,000 की जरूरत है आपको, जो आप कमा रहे हैं क्या इसकी जरूरत है। वो सोच में पड़ गए। मैंने कहा जरूरत इंसान को 2 वक्त की रोटी की है, एक सर छुपाने के लिए उसको जगह मिल जाए। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस शख्स को सर छुपाने के लिए जगह मिल जाए, जिस्म किसी बड़ी बीमारी से महफूज हो और 2 वक्त उसको खाना मिल जाए, तो ऐसे है जैसे पूरी दुनिया की दौलत समेट कर अल्लाह ने उसके कदमों में डाल दिया। वो नाशुक्री नहीं कर सकता कि मेरे पास कम है, अल्लाह का दिया बहुत कुछ है। तो मैंने उनसे कहा कि आपकी जो अर्निंग है वो ये भी बहुत है, आपको इससे इसकी जरूरत नहीं है, लेकिन इसके बावजूद इस्लाम तिजारत की तरगीब क्यों देता है। आप इसलिए नहीं कमा रहे कि आपने खाना है, आप कौम के लिए कमाएं। मुसलमान ताजिर अगर मजबूत होगा, इससे इस्लाम मजबूत होगा, इससे मुसलमान मजबूत होगा, इससे आपका कंट्री मजबूत होगा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सही हदीस है, आपने फरमाया अल मुमिनुल कवीयु खैरु मिनल अहब्बु इलल्लाह मिनल मुमिनिल ज़ईफ। फरमाया ताकतवर मोमिन अल्लाह को ज्यादा महबूब है कमजोर मोमिन से। उलमा ने इस हदीस की तशरीह में यह लिखा है कि यहां ताकत से सिर्फ जिस्मानी ताकत मुराद नहीं है, साइंस और टेक्नोलॉजी की ताकत है, मुआशी ताकत है, सारी ताकतें इसमें दाखिल हैं। इसलिए कि पावरफुल आदमी, ताकतवर आदमी वो कुछ कर सकता है जो कमजोर आदमी नहीं कर सकता। अगर हमारे मुसलमान ताजिर ना होते तो मुल्क का तो और दिवालिया निकल जाता, हमारे दीनी मदारिस बंद हो जाते, हमारे जो रिफाही इदारे चल रहे हैं जिनमें ताजिर लोग ताउन करते हैं वो सारे इदारे तबाह हो जाते, हम हर वक्त कशकोल लेके गैरों के आगे खड़े रहते। यही वजह है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में बड़े बड़े ताजिर थे। हजरत उस्मान रजी अल्लाह तआला अन्हु, हमारे यहां जामित रशीद में इस पर तहकीक हुई कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दौर के जो ताजिर थे ان کے پاس سرمایہ کتنا تھا؟ تو آج کے لحاظ سے اربوں روپے بنتے ہیں. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کا سرمایہ, حضرت عثمان کے پاس سرمایہ اربوں روپے کے تھے. آپ دیکھیں نا, ایک موقع پہ نبی صلی اللہ علیہ وسلم اعلان کر رہے ہیں تبوک کے موقع پر, حضرت عثمان 100 گھوڑے یا 300 گھوڑے پیش کر رہے ہیں. گھوڑا اس زمانے کی لینڈ کروزر تھی. تو یہ 400-400 گھوڑے 400-400 اونٹ دے دینا, یہ اس کی علامت ہے کہ آپ کے پاس کروڑوں اربوں روپے کے سرمایے تھے. ہمارے نبی نے کبھی حضرت عثمان سے یہ نہیں کہا کہ آپ نے اتنی دولت رکھی ہوئی کیوں ہے, کبھی بھی نہیں کہا. قرآن مجید میں سورہ نور میں اللہ تعالی نے کیا فرمایا, رجال لا تلہیہم تجارت ولا بیع عن ذکر اللہ واقام الصلاۃ, ہمارے کچھ نیک بندے ایسے ہیں کہ تجارت ان کو اللہ کی یاد اور نماز سے غافل نہیں کرتی. دیکھیں اعتدال کیا ہے. اللہ نے یہ بھی نہیں کہا کہ ہمارے کچھ نیک بندے ہیں جو بزنس میں ایسا لگتے ہیں کہ نماز کو بھول جاتے ہیں, یہ بھی نہیں, یہ بھی غلط ہے. یہ بھی اللہ نے نہیں فرمایا کہ ہمارے کچھ نیک بندے ایسے ہیں جو بزنس کرتے ہی نہیں ہیں, ہر وقت مسجد میں اللہ اللہ میں لگے رہتے ہیں. یہ بھی نیک بندوں کی تعریف اللہ نے نہیں کی. کیسا بیلنس اور اعتدال قرآن نے پیدا کیا کہ ہمارے نیک بندے وہ ہیں جو تجارت کرتے ہیں, خرید و فروخت کرتے ہیں, لیکن یہ خرید و فروخت نماز کے وقت پہ ان کو نماز سے غافل نہیں کرتی. یہ نہیں کہ 24 گھنٹے مسجد میں بیٹھے رہتے ہیں, یہ بھی نہیں ہے کہ بالکل مسجد کا رخ ہی نہیں کرتے. تو یہ وہ اعتدال ہے, بیلنس ہے, جسے پیدا کرنے کی ہماری سوسائٹی میں ضرورت ہے. اچھا, آپ حیران ہوں گے کہ اسلام میں جہاں بھی پیسے کمانے کا تذکرہ آئے نا, بزنس کا تذکرہ کیا قرآن نے, جہاں بھی لِإِيلَافِ قُرَيْشٍ إِيلَافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ, قرآن کہتا ہے قریش کو چاہیے کہ اللہ نے جو قریش پر احسان کیا, قریش اس احسان کا شکر ادا کریں. وہ احسان کیا ہے کہ اللہ نے إِيلَافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ, تجارت کے لیے 2 سفر سال میں ان کے لیے 2 مرتبہ سفر کرنا آسان کر دیا ہے. تو اللہ اہل قریش اور عربوں پر جو اپنا احسان بتا رہے ہیں, وہ کیا احسان, کہ تم گرمیوں میں بھی بزنس کرتے ہو اور تم سردیوں میں بھی بزنس کرتے ہو. بتائیے, اس سے بزنس کی فضیلت ثابت ہو رہی ہے کہ نہیں ہو رہی ہے؟ عام طور پہ کسی کا بزنس سردیوں میں چلتا ہے, گرمیوں میں نہیں چلتا. کسی کا گرمیوں میں چلتا ہے اور سردیوں میں نہیں چلتا. اگر آپ میرا ساتھ دیں گے نا, تھوڑا گردن ہلا کے یہاں ہوں کر کے, مجھے لگے گا میں ٹی وی میں نہیں آ رہا, میں سامنے بیٹھا ہوں نا. بعض وقت ٹی وی میں کوئی پروگرام آ رہا ہوتا ہے تو کوئی رسپانس ہی نہیں مل رہا ہوتا نا اس میں. تو اللہ نے سمندر کی نعمت کو بیان کیا, وہاں بھی اللہ نے فرمایا لِتَبْتَغُوا مِنْ فَضْلِهِ, تم سمندر کو مسخر کیا تاکہ تم اللہ کی روزی تلاش کرو, سمندر سے تجارت کرو. تو قرآن میں, حدیث میں ہمیں جہاں بھی ملتا ہے مال کمانے کا ذریعہ, وہ تجارت ملتی ہے, بزنس ملتا ہے. یہ جو ملازمت کا طریقہ ہے نا, یہ ہمارے ہاں انگریزوں کے آنے کے بعد دفتروں میں جب کلرکوں کی ضرورت پڑی تو وہاں آ کے یہ ملازمت کا سیٹ اپ شروع ہوا ہے. خود ہمارے نبی صلی اللہ علیہ وسلم نے بزنس کیا. حضرت خدیجہ رضی اللہ تعالی عنہ سے جو آپ نے نکاح کیا, اس کی وجہ سے اللہ نے آپ کے بزنس کو پروموٹ کیا, اور اس فضیلت کو قرآن نے بیان بھی کیا ہے. الم یجدک یتیما فآوا ووجدک ضالا فہدا ووجدک عائلا فاغنا, اے نبی آپ مسکین تھے, اللہ نے آپ کو غنی کر دیا. تو غنی کیسے کیا؟ حضرت خدیجہ تاجر تھیں, حضرت خدیجہ کے پاس مال بہت تھا. آپ کو ایماندار تاجر چاہیے تھا جو اس مال کو ایمانداری کے ساتھ انویسٹ کر سکے. اسی امید پہ حضرت خدیجہ رضی اللہ تعالی عنہا نے ہمارے نبی کے پیغام نکاح کو قبول کیا, اور اللہ نے اس بزنس کے ذریعے آپ کے کاروبار میں برکت عطا فرمائی. تو معذرت کے ساتھ اس سے شادی بھی ثابت ہو رہی ہے. اگر اس زمانے میں ایک شادی کا رواج ہوتا, یہ درمیان میں تھوڑا سا گریوی کراچی کی زبان ہے, یہ پتہ نہیں آپ سمجھتے نہیں سمجھتے. یہ موضوع سے ہٹ کے تھوڑی سی 2 منٹ کی بات, یہاں کوئی میرٹ خاتون بیٹھی ہیں تو ان سے معذرت. تو اگر اس زمانے میں ایک شادی کا رواج ہوتا تو ہمارے نبی حضرت خدیجہ سے کرتے نکاح. بھائی ہمارے یہاں ہوتا ہے نا, شادی تو زندگی میں ایک ہی دفعہ ہوتی ہے. بھائی میں بزنس کروں یا, اب ہمیں یہ ہوتا ہے نا کہ بہو آئے گی گھر میں ایک ہی دفعہ. میں لوگوں سے کہتا ہوں کہ دیکھو हम कराची में जब कुर्बानी का बकरा लेने के लिए जाते हैं ना, तो जरा सभी उसमें फॉल्ट हो हम नहीं खरीदते जानवर। क्यों यार, कुर्बानी जिंदगी में साल में एक दफा होती है, हम ऐसा बकरा क्यों ले आए कि बच्चों में मजाक उड़े, गली महल्ले में मजाक उड़े, और अब्बा क्या उठा के ले आए, क्या गाय उठा के ले आए। तभी कराची में आप खुदा अभी बता रहे थे 2 करोड़ का बछड़ा है। तो आप सोचें, जब जो साल में एक दफा बकरा मौलाना याद शाह साहब के सामने पहले आ गया है, जो जानवर आपने साल में एक दफा खरीदना है उसमें इतनी तगो दो करता है इंसान कि जर्रा बराबर भी फॉल्ट नहीं हो, तो बीवी की अहमियत बकरे से ज्यादा है या नहीं है? और वो साल में एक दफा नहीं, वो जिंदगी में एक दफा। तो मर्दों के नखरे तो फिर होने हैं ना, फिर किसी लड़की की एज थोड़ी ज्यादा हो गई उसकी निकाह की उम्मीदें खत्म, कोई बेवा हो गई उसकी निकाह की उम्मीदें खत्म, किसी को तलाक हो गई उसकी निकाह की उम्मीदें खत्म, कोई शक्ल की थोड़ी सी दबी हुई है उसकी निकाह की उम्मीदें खत्म। तो अगर आप मुआशरे में ज्यादा शादियों को प्रमोट करेंगे तो इंसान कहेगा यार इसकी उम्र ज्यादा है, कोई बात नहीं, बिजनेस पार्टनर बना लो इसको, ये खिदमत गुजार है, अम्मा की खिदमत के लिए एक शादी इधर कर लो, ठीक है ना, ये रिश्तेदारी जोड़ने के लिए मेरी कजन है, तलाक याफ्ता है, कई मुश्किल हो रही है, चलो यार खाला खुश हो जाएंगी, एक शादी यहां कर लो और एक अपनी पसंद की कर लो, ठीक है ना। तो ये इस्लाम ने ये औरत के फायदे के लिए फलसफा दिया है, औरत के फायदे के लिए। तो खैर, इसमें औरत को फायदा है, ख्वातीन ये बात समझती नहीं है। तो मैं यह कर रहा था कि हमें कुरान में सुन्नत में 99% माल कमाने का अगर कोई जरिया मिलता है तो वो कुरान ने तिजारत को फोकस किया। सहाबा भी ताजिर थे, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एक रिवायत में है कि मेरी उम्मत के 10 हिस्सों में से अल्लाह ने 9 हिस्से रोजी तिजारत में रखी है, 9 हिस्से रोजी तिजारत। आज बिजनेस को प्रोमोट करने की जरूरत है मजहबी एतबार से हमारे यहां। अच्छा, मैं ऐसे ऐसे ताजरों को जानता हूं कि अफगानी थे, उन्होंने स्क्रैप का काम शुरू किया, इधर से कुछ मिल गया उठा के बेचा, और होते होते मेहनत करते करते आज उनका करोड़ों का बिजनेस है। और ऐसे लोगों को भी जानता हूं जिनके अब्बा ने लाखों रुपए खर्च कर दिए अपने बच्चों को बिजनेस पढ़ाने के लिए, उनका हजारों का भी बिजनेस नहीं। तो मैंने उसी ताजर से सुना जो अफगानी था ना, जो बेचारा कचरा चुनते चुनते करोड़पति बन गया। एक दिन मुझे कहने, मैंने कहा आपने बिजनेस कितना पढ़ा है? उसने कहा मुफ्ती साहब, जो बिजनेस पढ़ता है वो बिजनेस के अलावा दुनिया का हर काम कर सकता है। अब पता नहीं ये सही उसका तजिया था या नहीं था। उसने कहा बिजनेस जो पढ़ लेगा वो बिजनेस के अलावा दुनिया का हर काम कर लेगा। तो वल्लाह आलम, ये तो आप ही का, आप बताएंगे सही कहा है कि नहीं कहा, ये करने से आता है ना, जाहिर पढ़ने से नहीं आता। खैर, तो इस्लाम में पहली पॉइंट क्या हुआ, तिजारत की बहुत ज्यादा फजीलत है। दूसरी बात, इस्लाम में तिजारत के कुछ अहकाम हैं। एक हुक्म तो वही है जो कॉमन पूरी दुनिया में, ईमानदारी से तिजारत करो। ये तो गोरा भी मानता है, ईमानदारी से तिजारत करनी चाहिए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ईमानदार ताजिर कयामत के दिन पैगंबरों के साथ होगा। कितनी बड़ी फजीलत है। तो हमारी शरीयत तिजारत को प्रमोट करना चाहती है ना, वरना नबी कहते कि जो बिजनेसमैन है वो तो हो ही नहीं सकता पैगंबरों के साथ। वजह क्या होती, इसका नुकसान होता, मुस्लिम कौम दुनिया में पीछे चली जाती। तो ईमानदारी तो ये तो कॉमन चीज है। मलेशिया और इस जैसे कई कंट्रीज ऐसे हैं जिनमें इस्लाम आया ही इसलिए कि जब सहाबा और अरब तिजारत करते थे समंदरी, तो उन लोगों ने इनकी ईमानदारी को देखकर इस्लाम कबूल करना शुरू किया। तो ये हमारे असलाफ थे। हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम मार्केट में जाते, आप सिर्फ जबान से नहीं बताते, आप अमल से भी उनको मोटिवेट करते। सही हदीस है, आप सल्लल्लाहु अलैहि वसल्लम बाजार गए, आपने गंदुम की बोरी में हाथ डाला, नीचे गीली गंदुम थी ऊपर खुश्क। आपने उन सहाबी से फरमाया कि जो धोखा देगा वो हम में से नहीं। कस्टमर ऊपर की गंदुम देख के ये बोरी ले जाएगा। और ये तजुर्बा हमें सब्जी मंडी कराची में बहुत दफा हुआ। हम सेबों की पेटी लेकर आए, इतनी खूबसूरत पेटी, जब घर जाके खोला तो इस पे शुक्र अदा किया कि बस सेब निकल आए अंदर से, गले चढ़े, वरना बम निकल जाता, क्या कर लेते भाई हम, कोई पता नहीं होता कराची के हालात का। तो वहां तो हम इस पे खुश होते हैं, बेशक गले चढ़े निकले लेकिन कोई बम नहीं निकला, कुछ और नहीं निकला इसमें से। तो ये हमारे यहां धोखा है। चाइना से खातून ने मुझे बताया, पाकिस्तानी खातून थी, कि एक चाइनीज मुसलमान हुआ, तो कहती है मैंने उससे शादी कर ली, चलो जी इस्लाम कबूल किया है, बहुत इखलास से उसने इस्लाम कबूल किया था। जब उसका माजरत के साथ पाकिस्तानी ताजरों से टाकरा हुआ है, उसने इस्लाम को छोड़ दिया। उसने कहा भाई तुम्हारी किताबों में कुछ और लिखा हुआ है और प्रैक्टिकली कुछ और। तो ये हमारा इमेज एक सहाबा और हमारे असलाफ थे, उनको देख के लोग इस्लाम कबूल करते थे, और एक हम है कि हमको देख के लोग इस्लाम से दूर भागते हैं। एक हुक्म तो कॉमन है कि तिजारत ईमानदारी के साथ, ये तो गैर मुस्लिम भी कहते हैं, मुस्लिम भी कहते हैं, कुरान में वैलुल लिल मुतफ़िफ़ीन, तबाही है उन लोगों के लिए जो नाप तोल में कमी करते हैं, अपना हक पूरा लेते हैं, जब हक देने की बारी आती है तो उसमें डंडी मारते हैं। आपको पता है शोएब अलैहिस्सलाम की कौम को क्यों तबाह किया गया, कि वो कस्टमर को धोखा देती थी वो कौम। तो शोएब अलैहिस्सलाम ने फरमाया कि इन्नी अराकुम बिखैरिन, तुम कहज़दा लोग नहीं हो, सबके पेट भरे हुए हैं, तो क्यों तुम कौम के साथ धोखा देते हो, तिजारत में धोखा क्यों देते हो। फिर अल्लाह ने पूरी कौम को तबाह कर दिया। तो अल्हम्दुलिल्लाह सियालकोट के ताजिर और हम सब के पेट अल्हम्दुलिल्लाह अल्लाह ने भरे हुए हैं। यहां तो पाए इतने खाए जा रहे हैं कि हमारे एक दोस्त गुजरा वाला आए, उन्होंने कहा यार ये सारी पाए तो ये लोग खा जाते हैं, भैंसें ईंटों पर खड़ी होती हैं, किस पे खड़ी होती हैं, ये पांव जाते कहां हैं। तो अल्लाह ने हमें इतना रिज़्क दिया है तो हम धोखे से इज्तिनाब करें, बचें हम धोखे से। दूसरा हुक्म यह है तिजारत का कि गैर मुस्लिम और मुस्लिम की तिजारत में कुछ और फर्क भी है। इस्लाम ने कुछ पाबंदियां लगाई हैं, मिसाल के तौर पर सूद हराम है, आप तिजारत में कोई ऐसा तरीका इख्तियार नहीं कर सकते जिसमें आप इन्वेस्ट करके स्पेसिफिक एक अमाउंट, मशरूत अमाउंट, आपको इससे गरज ना हो कि क्या बिजनेस कर रहा है, इसको कितना प्रॉफिट हो रहा है, भाई मुझे हर महीने इस इन्वेस्टमेंट पे इतना पैसा चाहिए। सूद के हकाम में ये हराम है, गरर हराम है, गैर यकीनी तौर पर जो खरीदो फरोख्त होती है कि उसकी मैं डिटेल में जाऊंगा, बात लंबी हो जाएगी। और इसी तरह कमार, जुआ जिसे कहते हैं, वो हराम है। ये तीन पाबंदियां तो वो हैं जो बिल्कुल इसकी तो कोई गुंजाइश हो ही नहीं सकती इस्लाम में। इसी तरह कब्जे के हकाम है, ला तबी मा लैसा इंदक, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो चीज तुम्हारे पास नहीं है आगे बेचो मत। बेचने का वादा कर सकते हैं, बेच नहीं सकते। जैसे फॉरवर्ड सेल, आपने ये सलाह मुझसे ज्यादा जानते होंगे कि एक चीज आपके पास है ही नहीं और आप डन कर देते हैं आगे, मैंने तुम्हें बेच दी, उसने खरीद ली, हालांकि वो अभी आपने खरीदी नहीं है। एक चीज का आप रिस्क नहीं उठा रहे, जमान नहीं उठा रहे और आप आगे फरोख कर देते हैं उसको। ये कुछ अहकामात हैं। तो आपकी ये जिम्मेदारी है कि देखें जब नमाज पढ़ते हैं तो पहले मसाइल सीखते हैं ना, ये ऐसे ही खड़े हो जाते हैं कि बस जैसे चाहो पढ़ते रहो, पहले सीखते हैं, कोई किताब पढ़ते हैं, मस्जिद के इमाम साहब से, मौलाना साहब से, कारी साहब से राब्ता करते हैं। निकाह के बाद तलाक के अहकाम लोग पूछ रहे होते हैं, अव्वल तो तलाक देने के बाद ही पूछ रहे होते हैं, पहले नहीं पूछ रहे होते, देने के बाद पूछते हैं कि हो गई कि नहीं हो गई। तो ये भी गलत है, जब आप निकाह कर रहे हैं मियां बीवी एक दूसरे के हुकूक पहले पूछे ना, फट्टा होने के बाद पूछ रहे होते हैं, बल्कि उसके बाद ही नहीं पूछ रहे होते। वो एक किसी ने हमें चुटकुला सुनाया कि एक आदमी जो था उसकी उम्र 100 साल थी ना, तो सालगिरह हुई तो लोगों ने उससे इंटरव्यू लिया कि यार तुम 100 साल जिए कैसे तुम। तो उसने कहा भाई देखो मेरा रोजाना 5 किलोमीटर पैदल चलने का मामूल है, जब से शादी हुई है एक दिन भी नागा नहीं किया। दूसरा सवाल उससे भी बड़ा खड़ा हो गया सवाल कि भाई रोजाना डेली इतनी पाबंदी पाकिस्तान में कौन कर सकता है, यानी हम तो पंक्चुअल नहीं है ना बहुत सारे कामों में, तो तुमने डेली 5 किलोमीटर तुमने पाबंदी से वॉक कर कैसे ली। कहता है भाई मेरी शादी जब हुई ना तो दुल्हन से एग्रीमेंट हुआ कि जब भी हमारा फड्डा होगा, झगड़ा होगा, जिसकी गलती होगी वो माफी भी मांगेगा और 5 किलोमीटर पैदल भी चलेगा। तो जब से मेरी शादी हुई है डेली फड्डा हो रहा है, आखिर में मैं ही माफी मांगता हूं और आखिर मैं ही 5 किलोमीटर चलता हूं। अब सवाल पैदा हुआ कि ठीक है जी आप तो चलो 5 किलोमीटर पैदल चलते हैं तो ठीक है, लेकिन भाभी की भी तो 95 साल उम्र हो चुकी है, वो भी जिंदा है अभी तक, उनकी सेहत का राज क्या है। उसने कहा बात यह है कि मैं डेली 5 किलोमीटर चलता हूं, मेरी बेगम मुझे देखने के लिए 5 किलोमीटर चलती है कि चल भी रहे कि नहीं चल रहे, ये मेरे पीछे 5 किलोमीटर चलता है कि नहीं चलता। तो ये क्या मैं किस पे सुना रहा था, ये जो असल बात ही रह गई। हाँ कोई भी काम करे ना तो बेगम को भी कैसे कंट्रोल करना है, बेगम ने शोहर को कैसे कंट्रोल करना है पहले सीख लिया करें। तो हर काम इसी तरह तिजारत भी जब की जाएगी तो पहले उसके कुछ अहकाम सीखे जाएंगे। मैं एक मिनट में बस बात कंप्लीट करता हूं। देखें मसला यह है कि मैंने यहां हाफिज अहमद साहब से एक दफा रब्ता किया कि भाई मैं ताजरों में एक वर्कशॉप करवाना चाहता हूं, हमारे पास और भी उलमाए, हम उस वर्कशॉप में तिजारत के मोटे मोटे अहकाम ताजरों को बताएंगे। और हमारा इसमें कोई फीस नहीं है, कोई खर्चा नहीं, अपने खर्चे पे आएंगे, अपने खर्चे पे जाएंगे, ताजरों से कोई चंदा वंदा भी नहीं मांगेंगे, कुछ भी नहीं। वो ताजर लोग डर रहे होते हैं कि पता नहीं यार ये लेबल, तो वो आपने देखा होगा ना, बसों में एक आदमी चढ़ता है, नमाज रोजे के फजाइल बयान करता है, आखिर में कहता है ये गले को साफ करती है, सिर्फ कीमत सिर्फ 5 रुपए, ठीक है ना। तो मैंने उनसे कहा कि भाई हम आएंगे और तिजारत की 2-3 वर्कशॉप करवा के इनको तिजारत के मोटे मोटे कुरान और सुन्नत की रोशनी में मसाइल, ताकि हलाल हराम में फर्क करें। तो ये और भी कई जगहों पर ऐसी कोशिश की हमने, लेकिन जो रिपोर्ट आई ना वो ये कि ताजिर डरते हैं कि ये मौलाना लोग हमसे हमारा बिजनेस ही ना छुड़वा लें कहीं। वो डरते हैं कि यार इस्लाम में ऐसी पाबंदियां कि अभी तो हमें पता नहीं है, हम कमा रहे हैं, पता चला इन्होंने फतवा दे दिया ये भी हराम है, ये भी हराम है, ये भी हराम है, तो हम तो रोड पे आके बैठ जाएंगे, सोसाइटी में सर्वाइव ही नहीं कर सकेंगे। तो ऐसा बिल्कुल भी नहीं है। आपको पता है इमरान खान ने क्या कहा था, सबसे पहले आपने घबराना नहीं है। तो मौलवी को देख के आपने घबराना नहीं है, ना उसके सर पे सींग होते हैं, ना वो फतवे लगा रहा होता है, ये आपको गलत फहमी हो गई है। जहां इस्लाम ने तिजारत के एक तरीके को नाजायज कहा, वहीं उसका अल्टरनेट भी बता दिया है। ऑनलाइन ट्रेडिंग में अक्सर लोग हमसे पूछते हैं कि भाई एक चीज हमारे पास नहीं, हम आगे बेचेंगे ही नहीं, तो हम तो सारा बिजनेस ही ऐसे हो रहा है। मैंने कहा बेचें नहीं, बेचने का वादा कर लें आप, एक अल्टरनेट है ना कि यार ये इसकी कीमत है, आप बताओ। जैसे आप मेडिकल स्टोर जाते हैं, मुझे ये मेडिसिन चाहिए, वो कहता है ठीक है मैं मंगवा के दे देता हूं आपको, ये उसकी कीमत है। अभी खरीदा नहीं है ना, खरीदने के एग्रीमेंट कर लिया, तो ये जायज है। वो ला के आपको पकड़ा देता है, जब वो देता है उस वक्त खरीदो फरोख का अमल हो रहा होता है। तो वो ऐसा कोई तरीका नहीं है कि आपको आपसे तिजारत ही छुड़वा दी जाए, अल्टरनेट होता है, जायज तरीका होता है। खैर, अभी मैं आपसे चंद बातें और इसके मजमून के अलावा अर्ज करना चाहूंगा। देखें, ये तो मैंने आपके सामने कुछ बात अर्ज की है कि इस्लाम में तिजारत की फजीलत है और कुछ इस्लाम में तिजारत के अहकाम है। एक हुक्म तो पूरी दुनिया में कॉमन है, भाई धोखा नहीं देना, ईमानदारी से तिजारत करनी है। दूसरा हुक्म क्या है, तिजारत के मसाइल आपने सीखने हैं। तो ये अजम करते हैं कि नहीं करते, मौलवियों से लोग सिर्फ अपने मतलब की बातें पूछ रहे होते हैं, वो बातें जो उनके अगेंस्ट जा रही होती हैं वो नहीं पूछ रहे होते। तो वो अगेंस्ट नहीं जाएगी, आपकी तिजारत में इंशाल्लाह और ज्यादा सुधार पैदा हो जाएगा और आपको इत्मीनान हो जाएगा कि मैं हलाल ही कमा रहा हूं। दूसरी बात, जो हमारा सफर हुआ है, मैं तकरीबन 10 दिन से कराची से निकला हुआ हूं और पहली दफा मैंने बयानात के अलावा किसी और टास्क के लिए, मेरे सफर दो ही वजह से हुए हैं दुनिया में जब भी हुए हैं, 99% जो मेरे सफर हुए हैं वो बयानात के लिए हुए हैं, 1% जो मेरे सफर हुए हैं रिश्ता तलाश करने के लिए हुए हैं, ठीक है ना। तो इसके अलावा मुझे नहीं आता, या कहीं रिलेटिव से मिलने के लिए चले गए। ये मेरा पहला सफर है जो किसी और के लिए हो रहा है, पॉकेट वेलफेयर ट्रस्ट, ये मेरा ट्रस्ट नहीं है लेकिन मुझे इस पे ट्रस्ट है। जब मुल्क में सैलाब आया, आपको पता है 2011 में भी ये तबाही आई थी, पूरे मुल्क में एक बहुत बड़ी तबाही आई थी सैलाब की सूरत में। हम चूंकि कराची में अंदरूने से आना जाना होता है, वहां हमने अपनी आंखों से तबाही देखी। तो उस वक्त मुझे एहसास पैदा हुआ कि भाई या तो मैं अपना कोई ट्रस्ट बनाऊं या कोई ऐसा ट्रस्ट जिसपे एतमाद किया जा सके उसको हम प्रोमोट करने की कोशिश करते हैं। ये बात आप मुझसे ज्यादा समझते हैं कि हमारे यहां बहुत से ट्रस्ट या बहुत से रफाही इदारे बनते हैं ब्लैक मनी को वाइट करने के लिए, इसमें दो राय तो नहीं हो सकती ना। ऐसे भी होता है कि जी आप गाड़ियां मंगवा रहे हैं ट्रस्ट के नाम पे, कस्टम पे किए बगैर, और फिर वो बेच के आप पैसे कमा रहे हैं। हमारे यहां ईमानदारी बहुत ही कम है, मेरा ख्याल है आप लोगों के अलावा की बात कर रहा हूं मैं, कि ईमानदार ताजिर, ईमानदार लोग बहुत मुश्किल से मिलते हैं। तो अब आप बताइए कि ईमानदारी का रेशो जब इतना कम है तो ट्रस्ट पे कैसे ट्रस्ट किया जा सकता है। मैं लोगों से कहता हूं करोड़ों अरबों रुपए कमाने का बेहतरीन, आप लोग तो खामखा में बिजनेस कर रहे हैं ना, आप चार दीवारी खड़ी करें और 2-4 यतीम बच्चों को लाके रख लें आप उसमें। हकीकत में यतीम होना भी जरूरी नहीं है, शक्ल से यतीम लगे, वो शक्ल से ऐसे लगेंगे यतीम है। तो देखें आपके पास कितना चंदा आता है, कौन फिर ऑडिट करना है अगर, तो किसी अकाउंटेंट को बिठाएं, कुछ पैसे उसको पकड़ा दें, जो कहेंगे वो रसीद बना के दे देगा। तो ये तो हमारे मुल्क में हो रहा है। तो बहुत सारे ट्रस्ट ऐसे हैं जो काबिले ट्रस्ट नहीं है, उन पे एतमाद नहीं किया जा सकता। तो पॉकेट वेलफेयर ट्रस्ट के साथ फिर मैंने, क्योंकि मुझे पता चला हमारे शागिर्द हैं जामितुर रशीद के पास आउट्स हैं, तो इनको हमने कई साल पढ़ाया है, इन पे एतमाद था, लेकिन मैंने कहा मैं जब तक अपनी आंखों से काम देखूंगा नहीं उस वक्त तक मैं आपको प्रोमोट नहीं करूंगा। देखिए जब इंसान मशहूर हो जाता है तो उसके जरिए भी मंजन बिकवाए जाते हैं अपने, मुझे पता ही नहीं होता कि मैं कब फरोख्त हो रहा हूं। अभी उन्होंने कहा ना कि लोग आपसे मिलने की कोशिश करते हैं, सिर्फ मिलने की नहीं चखने की कोशिश भी कर रहे हैं अब लोग आजकल मुझसे, ठीक है, कि मुफ्ती साहब को चखे देखें कैसे हैं, ठीक है, इतना चिमट रहे होते हैं। तो कारोबार प्रोमोट करने के लिए, ट्रस्ट को प्रोमोट करने के लिए पैसों की भी ऑफरें की गई हैं मुझे कि आप सिर्फ 5 मिनट का क्लिप रिकॉर्ड करवा दें, लिफाफे में इतने पैसे आपको दे दिए जाएंगे, हमारे ट्रस्ट को प्रोमोट कर लें, इस तरह की ऑफरें भी आई हैं। मैंने कभी ऐसी ऑफर को कबूल नहीं किया। भाई मैं क्यों, जब तक मुझे 100% किसी पे एतमाद नहीं, अगर एतमाद होगा तो मैं फ्री में उसको प्रोमोट करूंगा। तो इनके साथ जब मेरा सफर हुआ, थर में हम गए, वहां मैंने कुएं देखे, सोलर प्लेटें देखी, कुएं जो झुग्गियों में कुएं बनाए इन लोगों ने, वहां सोलर प्लेटें लगाई ताकि मोटरें खुद कफील हों, लोगों पे बिजली के बिल का बोझ ना आए। उन गांव के लोगों के चेहरों पे हमने खुशी के आसार देखे थर के रेगिस्तानों में। और वहां मकतब बनाए, एक छोटा सा स्कूल बना दिया, छोटा सा मदरसा बना दिया, कारी साहब की तनख्वाहें जारी कर दी। वो पसमानदा इलाके जहां एजुकेशन का कोई तसव्वुर नहीं कर सकता, ट्रस्ट ने अपनी खिदमात अल्हम्दुलिल्लाह वहां पहुंचाई। और ये वो वक्त है जब ट्रस्ट को ज्यादा लोग जानते नहीं थे। फिर हमने देखा कि इन्होंने झुग्गियों में बकरियां बांटी हैं, वहां बकरियां, एक बकरी एक छोटी सी झुग्गी और छोटे से खानदान की कफालत के लिए काफी हो जाती है। वो उसका दूध भी पिया उन्होंने, उससे जो पैदा नर बच्चे पैदा हो रहे हैं उसको बेच भी रहे हैं। 3-4 साल पहले जो हर झुग्गी में झोंपड़ी में बकरी दी थी, आज अल्लाह का शुक्र है 8-8, 10-10 जानवर उनके यहां तैयार है अल्हम्दुलिल्लाह। तो इस तरह एजुकेशन के लाइन से जो काम किए ट्रस्ट ने, इस्लामाबाद यूनिवर्सिटी लास्ट ईयर में गया हूं, वहां मैं ऐसे स्टूडेंट से मिला, उनके मैंने इंटरव्यूज लिए अपने चैनल पे, उनके इंटरव्यू भी मैंने नशर किए। वो तलबा जो कौम में जो समझदार थे, जिनके बारे में ट्रस्ट का ख्याल ये था कि ये फ्यूचर में ब्यूरोक्रेसी में जाके मुल्क में एक अच्छी एक पॉजिटिव तब्दीली ला सकते हैं, लेकिन इनके पास पढ़ाई के पैसे नहीं है, ट्रस्ट उनकी फीसें अदा कर रहा है, उनके एजुकेशन का सारा खर्चा अदा कर रहा है और पाक एड वेलफेयर ट्रस्ट के खर्चे पे वो सीएसएस कर रहे हैं। और ये वो लोग हैं जिनसे एग्रीमेंट लिया गया है कि सीएसएस करने के बाद जब आपकी अर्निंग शुरू होगी तो आपने भी अपनी तरह के एक या दो फर्द को सीएसएस करवाना है। और ये सेलेक्टेड अपराध होते हैं, ऐसा नहीं है कि कौम में किसी को भी पकड़ा और सीएसएस करा लिया, कल वो हमारे लिए एक मुसीबत बन सकता है। तो इतना बेहतरीन विजन जो एक जामेतुर रशीद का विजन है। आपने देखा ना कि लोग मौलवियों से डरते क्यों हैं, वजह क्या है कि मिस्टर में और मौलवी में जो फर्क है ना वो बहुत बढ़ता चला जा रहा है। अंग्रेज के बर्रे सगीर में आने से पहले मिस्टर और मौलवी में कोई फर्क नहीं था। हम अक्सर लोगों को बताते हैं कि इमाम गजाली जिस यूनिवर्सिटी से फारिग होकर आलिम बने, उसी यूनिवर्सिटी में अलबैरूनी जैसा साइंटिस्ट भी पैदा हुआ है। तो ये तो दीन और दुनिया की तालीमात को जो अलग अलग करके दो, बिल्कुल जैसे खानेवाल तक कराची से हम आते हैं ना, फिर सरगोधा के लिए अलग और लाहौर के लिए अलग। हम बचपन में सरगोधा बहुत आया करते थे, तो खानेवाल तक तो सरगोधी भी और लाहौरी सब एक साथ होते थे, खानेवाल पे क्या रास्ते क्या हो जाते थे चेंज। तो मिस्टर मौलवी एक ही साथ आए सोसाइटी में, गोरे के आने के बाद इनके ट्रैक बिल्कुल एक दूसरे से अलग हो गए। तो उसका नतीजा ये निकला कि उलमा की जबान, उलमा का कल्चर मिस्टर नहीं समझते और मिस्टरों को मौलवियों से वहशत होना शुरू हो गई है, जिसकी वजह से फासले बढ़ते चले जा रहे हैं। तो जामेतुर रशीद का ये अजम है कि इस फासले को कम किया जाए, और उसके लिए जो काम हो रहा है, सन 2000 से जो काम शुरू किया है उसकी बरकतें क्या है मैं इंशाल्लाह भी आपको बताऊंगा। उसमें यह है कि ऐसे दीनी मदरसे खोले जाएं जहां 70% दीनी तालीम और 30% दुनियावी तालीम हो। एक आलिम जब आलिम बन के निकलता है वो अंग्रेजी में भी माहिर होना चाहिए, उसको दुनिया की भी कोई शुद्बुद होनी चाहिए। और ऐसी यूनिवर्सिटियां और कॉलेजेस खोले जाएं जिनमें 70% दुनियावी तालीम हो और 30% मजहब सिखाया जाए। तो ये अच्छा इकदाम है या नहीं है? ये 2000 में शुरू किया था, उसकी बरकतें अल्हम्दुलिल्लाह सामने आना शुरू हो गई हैं। उनकी बरकतों में एक मौलाना याशा साहब हैं, ये अपना तारुफ करवाएंगे, ये मेरे शागिर्द हैं, मौलवी हैं। आप देखें ऐसे टेक्निकल किस्म के मौलवी भी मार्केट में वजूद में आ रहे हैं, तो मैं इनसे बयान के बाद गुजारिश करूंगा जरा अपना इंट्रोडक्शन करवाएं, किस किस्म की चीजों को हमने जामेतुर रशीद ने मौलवी बनाना शुरू कर दिया है। तो सही है ना, जो आज से 10-20 साल पहले इसका तस्वूर नहीं था। और अल्हम्दुलिल्लाह हमारे शागिर्दों में पाकिस्तान नेवी में कमीशन ऑफिसर भर्ती हुए हैं, ऐसे उलमा जो फौज में गए कमीशन ऑफिसर। तो ये दीन और दुनिया का एक बेहतरीन इम्तिजाज है। तो इस विजन में आप पॉकेट वेलफेयर ट्रस्ट का साथ दीजिए और इनका दस्तो बाजू बनिए। अभी सैलाब जदगान के लिए मैं गया था तकरीबन 1-2 हफ्ते पहले, हमने जहां सैलाब के असरात हैं वहां हमने सर्वे किया, जो तबाही अपनी आंखों से देखी। तो ये दूसरा सफर मेरा पॉकेट वेलफेयर ट्रस्ट के साथ है। لوگوں میں کو اویئر کرنے کے لیے کہ سیلاب زدگان کی مدد کے لیے ہم جو کچھ کر سکتے ہیں وہ کریں. آپ اپنے طور پہ جا کے کریں, بہت اچھی بات ہے, نہیں کر سکتے تو اگر آپ ہم پہ اعتماد کرتے ہیں تو پاکٹ ویلفیئر ٹرسٹ کی خدمات میں نے اپنی آنکھوں سے دیکھی ہیں. اور یہ میں آپ کے لیے آخری میں یہ عرض کروں کہ میرا ایک روپے بھی یہ وضاحتوں کی ضرورت نہیں ہوتی, لیکن چونکہ یہاں یہ چیز کمرشل بن چکی ہے تو یہ میرا پہلا سفر ہے کسی ٹرسٹ کو پروموٹ کرنے کے لیے اور میری جیب سے اچھا خاصا چندہ نکل چکا ہے. یعنی آپ ان کی ہوشیاری کہیں یا یعنی ہماری حماقت کہیں یا سادگی کہیں, کچھ بھی کہہ لیں, کہ بجائے اس کے کہ عام طور پہ تو ہوتا ہی ہے نا کہ کسی سیلیبریٹ کو کسی سیلیبریٹی کو لے کے جاتے ہیں کسی مشہور شخصیت کو تو اس کو جو ہے وہ کمیشن ہوتا ہے نا اس کا, تو میرا اس میں نہ کوئی کمیشن ہے بلکہ الٹا میری جیب سے اچھا خاصا چندہ نکل چکا ہے. اور میں نے پھر ان سے کہا تھا کہ اب مزید مجھ سے اگر چندہ مانگا تو اچھا نہیں ہوگا, ایسا نہ ہو میں کہ اپنے میں خود زدگان میں شامل نہ ہو جاؤں کہ میرے لیے پھر چندہ مانگنا. تو میں بھی جو کچھ کر رہا ہوں میری نیت بھی اللہ کی رضا ہے, کوئی مالی مفاد نہیں ہے. یہ حضرات بھی ہمارے شاگرد ہیں, جامعۃ الرشید کے اکثر پاس آؤٹس ہیں, ان کا بھی کوئی اس میں دنیاوی غرض نہیں ہے. تو ان اقدامات میں اگر آپ جامعۃ الرشید کا, پاکٹ ویلفیئر ٹرسٹ کا ساتھ دیں گے تو انشاءاللہ یہ چیز دنیا اور آخرت میں آپ کے لیے صدقہ جاریہ بنے گی. انہی الفاظ کے ساتھ میں اپنی بات کو ختم کرتا ہوں, کوئی سوال ہو تو آپ لوگ پوچھ سکتے ہیں. کچھ کہہ رہے ہیں مولانا صاحب؟ ہاں اچھا, جامعۃ الرشید کا ایک انٹروڈکشن ہے, وہ آپ دیکھ سکتے ہیں, 5 منٹ کی ویڈیو ہے, وہ دیکھیں گے تو انشاءاللہ آپ کے سامنے اچھا انٹروڈکشن ہو جائے گا. انشاءاللہ سوالات آپ جمع کروا سکتے ہیں.
دین کے اندر رہتے ہوئے اچھا بزنس کرنے کی باتیں بتائیں. میں آپ سے ایک اور شاید کچھ ایسے لوگ ہیں جو ہمارے چیمبر میں نہیں آتے, ان کے لیے کہ جیسے آپ نے کہا کہ مسٹر اور مولوی کا کنیکشن ہونا چاہیے, ایسے ہی سیالکوٹ چیمبر میں بزنس مین اور جو تھوڑے سے دنیاوی طور پہ غریب لوگ ہیں ان میں کنیکشن پیدا کرنے کے لیے ایک خود روزگار ٹرسٹ قائم کیا ہوا ہے جس میں ہم ہنرمند لوگوں کو بلا سود قرضے دیتے ہیں, اور ماشاءاللہ ہم نے ہزاروں فیملیز کو آج تک وہ قرضے دیے ہیں, اور ریسنٹلی ہم نے اب گاؤں میں جو ہماری مائیں بہنیں ہیں وہ سارا دن گاؤں کی زندگی شہر کی زندگی کی نسبت اتنی بزی نہیں ہوتی, تو ہم نے ان کو بینسے دینی شروع کی. تو وہ ان کا دودھ بیچ کے وہ ہمیں پیسے بھی واپس کرتے ہیں, نیکسٹ یہ وہ دوبارہ ہمیں کچھ پیسے دے کے دوبارہ ہم ان کو بینس دے دیتے ہیں اور لوگوں کی زندگی میں آسانیاں پیدا ہوئی ہیں. تو بیسیکلی جو آپ کا مقصد ہے, جو ہم آپ کو سنتے ہیں کہ ہمیں ایک دوسرے کی زندگی میں آسانیاں پیدا کرنی چاہیے, اسی سے دین بھی پھیلے گا اور دنیا بھی پھیلے گی. جزاک
اللہ, بہت خوشی ہوئی آپ کے جذبات اور آپ کی ایفرٹس دیکھ کے, سن کے اللہ تعالیٰ بہت جزائے خیر دے. اور جن غربا مساکین کے ساتھ آپ تعاون کر رہے ہیں یہ اللہ آپ کے لیے صدقہ جاریہ بنائے. اچھا 2 منٹ کی ایک ویڈیو اور تھوڑی سی آپ دیکھ لیں. جامعۃ الرشید میں جو بھی مشہور شخصیات ہیں اور جو بھی بڑے لوگ ہیں جن کے جامعہ کے بارے میں تبصرے ہیں وہ آپ سن لیں, پھر اس کے بعد ہم آپ کو بھی دعوت دیں گے کہ جتنے بھی یہاں ممبر بیٹھے ہوئے ہیں چیمبر آف کامرس کے ان کو بھی میں دعوت دوں گا کہ آپ بھی جامعۃ الرشید کا وزٹ کریں. ہمارا سالانہ کانووکیشن ہوتا ہے, اینول کانووکیشن, اس میں آپ کو انشاءاللہ انوائٹ کیا جائے گا. تو 2 منٹ کی آپ وہ اگر مولانا عبد الغفور صاحب چلا دیں, اس کے بعد ہم سوال جواب لیتے ہیں. آپ لوگ پیپر پہ سوال لکھ کے, ویسے تو لوگ جہاں بھی جاؤ چپٹ جاتے ہیں کہ یہ پوچھنا ہے پوچھنا ہے, جب میں خود لوگوں کو آفر کر رہا ہوتا ہوں تو چپ کر کے بیٹھے ہوئے ہوتے ہیں. تو بھائی اب پوچھ لیں, گورنمنٹ کی طرف سے کوئی اس پہ ٹیکس نہیں ہے, پابندی نہیں ہے, تو پیپر پہ لکھنا مشکل ہے تو کھڑے ہو کے پوچھ لیں, کوئی اتنا مسئلہ نہیں ہے. جی گا ہمارے لیے انشاءاللہ یہ بات بھائی سے فخر ہوگی. سوالات ہیں کیا, پلان ہے؟
جی انشاءاللہ.
ایک منٹ, وہ سوری تھوڑی سی 2 منٹ بات کریں گے. ایک تو اپنا ذرا خاندانی سے تعارف کروا دیں.
اور پرانے جو مستقبل نے فرمایا نا کہ 20 سال پہلے سے, وہ ضرور بتائیے کبھی.
نہیں یہ اپنی اپنا تعارف
تعارف کرانا ہے انہوں نے اپنا یہ مفتی صاحب کے ساتھ آئے ہیں
لیکن کنسرن آپ جامعہ الرشید کے ساتھ ڈائریکٹلی ہیں
جی
جی جی کائنڈلی مجھے تھوڑا سا یہ بتائیے گا کہ آج کل جتنی بھی آپ بھی این جی اوز کی اس میں لسٹ میں آ جاتے ہیں
جی
اور این جی اوز کی بھی جو ہے وہ آج کل پاکستان میں کافی مانیٹرنگ اور کافی جو ہے نا کی جا رہی ہے کیا آپ بھی وہ کوئی تھوڑی سی مشکلات آپ کو بھی پیش آ رہی ہیں اگر آ رہی ہیں تو آپ
جی وہاں بتائیں ان کو ذرا
کس طریقے سے ڈیل کر رہے ہیں
بسم اللہ بہت اچھا سوال ہے بہت ویلڈ کوشچن ہے جیسے کہ اس وقت جو حالات چل رہے ہیں ملک میں تو زپاک ایڈورچر ٹرسٹ ہے لیگلی اس کے تمام ایسپیکٹس کو دیکھا گیا ہے ایک ڈپارٹمنٹ ہے اسلام آباد میں ڈپارٹمنٹ آف ڈیموکریسی اس کے تحت 300 ایسے پورے پاکستان میں ادارے ہیں جو کہ سیف چیریٹی کے لیے شمار کیے جاتے ہیں تو سیف چیریٹی میں اپنے ڈونیشن کی ان چیریٹیز کو اور ڈونیشنز کو سیف رکھنے کے لیے ان کو کسی بھی خطرے سے باہر رہنے کے لیے یہ ڈپارٹمنٹ وجود میں آیا ہے کہ پہلے جو چیریٹیبل آرگنائزیشن ہے اس میں انرول ہوگا تو وہ ڈپارٹمنٹ اس کی تمام تر کوئریز کریں گے اس کے بارے میں ریسرچ کریں گے پھر اس کو اس میں شامل کریں گے تو پاک ایڈ ان 300 میں موجود ہے آپ جائیں ان کے ڈپارٹمنٹ آف فلانتھروپی میں تو یو ول فائنڈ پاک ایڈ دوسرا یہ ہے کہ ٹیکس ایگزمپشن سرٹیفکیٹ بھی پاک ایڈ کے پاس موجود ہے ایف بی آر سے تیسرا یہ ہے کہ جو انٹرنیشنل فنڈز ہے انٹرنیشنل ٹرانزیکشن بھی ہو سکتی ہیں اس میں کیپیسٹی ہے اس کا مطلب ہے کہ اسٹیٹ بینک کی طرف سے اور دیگر بینکس کی طرف سے بھی یہ سرٹیفکیٹ دینے کے لیے بھی انہوں نے اپنا ہوم ورک کیا ہوا ہے اور چوتھا یہ ہے کہ پاکستان گورنمنٹ کے ساتھ رجسٹرڈ بھی ہے تو جتنے بھی لیگل ایسپیکٹس ہیں اس کا خیال رکھا گیا ہے پورا تو نو وریز اٹس اے سیف چیریٹی آرگنائزیشن میں استاد محترم کے حکم سے اپنے تعارف کر دوں میرا نام سید ایاز احمد شاہ ہے اور میری سکولنگ پی ایف ڈگری کالج سے ہوئی اور میری پوسٹ گریجویشن جنرل مینجمنٹ میں ماسٹرز کیمبرج یونیورسٹی انگلینڈ سے ہے ایک مارکیٹنگ میں میرا ایم بی اے آئی ایم ایس پشاور سے اسلامک بینکنگ اینڈ فائنانس میں ایم بی اے کامکس کراچی سے اسلامک ایجوکیشن میں ماسٹرز پشاور یونیورسٹی سے اور پی ایچ ڈی میری اسلامک مینجمنٹ میں کراچی یونیورسٹی سے ہے دینی تعلیم جامعۃ الرشید سے اور مفتی کا کورس بھی کراچی کے ایک مدرسے سے کیا ہے 2006 سے جامعۃ الرشید کے ساتھ میرا تعلق ہے وہاں پڑھا بھی آج کل پبلک ریلیشن اور ایکسٹرنل افیئرز ڈپارٹمنٹ کا ڈائریکٹر ہوں اور ساتھ میں پڑھا بھی رہا ہوں پروفیشنلی کچھ 6 سال میں ہوٹل مینجمنٹ سے وابستہ رہا پی سی سے اپنے کیریئر کا آغاز کیا پھر انٹر کانٹیننٹل دبئی کی طرف پھر انٹر کانٹیننٹل لندن کی طرف پھر کنسلٹنسی کے اندر آیا فائنینشیل کنسلٹنٹ تھا میں سینٹرل لندن میں یو اے ای کے مارکیٹ کے لیے پھر اگر کوئی دبئی آتا جاتا ہو تو پیرس گیلری سے واقف ہوگا پیرس گیلری میں 4 سال برانڈ مینیجر رہا جی سی سی کنٹریز میرے پاس رہی واچز ڈویژن کو میں دیکھتا تھا اس کے بعد مولوی بنا عالم بنے اور جامعۃ الرشید کے ساتھ ہیں اس وقت میرا کام یہ ہے کہ مختلف جو یونیورسٹیز ہیں نیشنل یونیورسٹیز اور انٹرنیشنل یونیورسٹیز تو ان کا لنک جو گیپ ڈیولپ ہوا ہے اس کو برج کرنا سوسائٹی اور مولویوں کے درمیان تاکہ مولوی جس طریقے سے سوسائٹی کے لوگوں سے دور بھاگتے ہیں تو سوسائٹی کے لوگ مولویوں سے دور بھاگتے ہیں ایک دوسرے کو نہ جاننے نہ پہچاننے کی وجہ سے تو یہ آپ دیکھ رہے ہیں یہ جو پریسٹ وغیرہ آئے تھے رومینین یونیورسٹی سے امریکن یونیورسٹی سے یو کے سے تو یہ اس محنت کا نتیجہ ہے جو ہم وہاں جا کر کرتے ہیں اور وہاں ابھی میں 2 مہینے پہلے امریکہ میں تھا تو وہاں ایک 2 یونیورسٹیز کے ساتھ ہمارے ایم او یو سائن ہو چکے ہیں ہم نے تقریباً 289 مولویوں کو ایم فل پی ایچ ڈی کے لیے پاکستان میں اور باہر کی یونیورسٹیوں میں بھیجا مطلب میکینیکل انجینئر آپ کو آج کل عالم ملے گا آپ کو کیمیکل انجینئر عالم ملے گا آپ کو میڈیسن ڈاکٹر عالم ملے گا آپ کو بی ڈی ایس عالم ملے گا آپ کو اکنامکس میں پی ایچ ڈی کرنے والا عالم ملے گا اور پوری انٹرنیشنل یونیورسٹیز کے ساتھ مل کے یہ الحمدللہ تو یہ گیپ اس طریقے سے برج ہو رہا ہے پاک ایڈ کا ایک اچھا خاصا بجٹ اس پر بھی خرچ ہو رہا ہے کہ کس طریقے سے یہ گیپ کور کیا جائے یہ جو نیشنل ڈیزاسٹر ابھی اس وقت آیا ہے فگر تو اس کی کافی زیادہ ہیں تو اس سے پہلے یہ ان ڈیٹیلڈ منصوبے میں تھا لیکن اس وقت چونکہ ہمارے پاک ایڈ کے پاس اس وقت سب سے زیادہ ورک فورس موجود ہے 20,000 پلس والنٹیئرز ہیں ان کے جو کہ مختلف حصوں میں 34 مقامات پر پاکستان میں کام کر رہے ہیں کیونکہ یہ ہمارے اپنے گریجویٹس ہیں اور ہر ایک گریجویٹ کے ساتھ 10, 100, 500, 1,000 تک کے لوگ वो कनेक्टेड हैं, तो गोया कि ये सारे वॉलंटियर्स हमारे अपने हैं। दूसरा कि पार्क एड का ये एक मिजाज है कि ये सिर्फ अपने ग्रेजुएट्स के साथ काम करता है, क्योंकि जितनी भी ट्रांजैक्शंस होती हैं वो ये चाहता है कि बिल्कुल कॉन्फिडेंशियल भी रहें और जो हम ये कॉन्फिडेंट भी उस पर रहें। तो इसलिए बहुत सी कंपनियों के साथ हम काम नहीं करते जहां हमारे डायरेक्ट ग्रेजुएट्स इन्वॉल्व होते हैं, क्योंकि इंटरनली हम उनसे ऑडिट करते हैं, फिर एक्सटर्नल कंपनी हमारे ऑडिट करती है। अभी ये बात कबल अज वक्त है, बहरहाल वी आर एक्सपैंडिंग इंटरनेशनली इंशाल्लाह। वी आर प्लानिंग टू गेट रजिस्टर्ड इन यूएस एज वेल एंड गेट रजिस्टर्ड इन कनाडा एंड गेट रजिस्टर्ड इन यूके एज वेल एंड वी आर इन द मिडल ऑफ द प्रोसेस। सो दुआ भी करें और इसका दस्तबाजो भी बने, मॉरली भी, इमोशनली भी और फाइनेंशियली भी। थैंक यू वेरी मच। हमारा जो रिहैबिलिटेशन का प्रोजेक्ट है, एक मिनट तोड़ लूंगा मैक्सिमम। अच्छा, बहुत शुक्रिया। हमारा जो ये नेचुरल डिजास्टर की मैनेजमेंट थी, इसको हमने तीन हिस्सों में तकसीम किया था। एक तो वो हिस्सा था जो कि रेस्क्यू में हमने लगाया, तो वो तो आपको पता है कि उस वक्त जो भी जरूरत होती है लोगों को उन सैलाबी जगहों से निकालने के लिए। दूसरा जो फेज था वो उनको टेम्पररी शेल्टर प्रोवाइड करना था, थरपाल वगैरह हुए, खैमे वगैरह हुए, रेडी फूड हुआ, या उसके अलावा जो कि फूड देकर उनको राशन के पैकेजेस देना। ये तीसरा जो है ये बहुत इंपॉर्टेंट है एंड वी आर फीलिंग द ब्रंट इन कराची। हुआ ये है कि बहुत से ऐसे सिंध के लोग वो आए हैं, लोगों की सैकड़ों एकड़ों की जगह थी, सोसाइटियों के लिए पूरा एमडीए वगैरह से अप्रूवल ले चुके थे और रातों रात ट्रकें आकर वहां पे काबिज हो गई। तो करोड़ों अरबों रुपए लगाने के बाद आपको पता है कि पाकिस्तान में जगह की खरीदारी के अलावा जब आप सोसाइटी लॉन्च करें तो जगह से चार गुना ज्यादा आपको डिपार्टमेंट्स को खिलाना पड़ता है उसको लीगलाइज करने के लिए। तो उन्होंने जब वो लॉन्चिंग के फेज में थे, आगे उस पर कब्जा हो गए और वो लैंड माफिया, आपको पता है कि दे आर जस्ट वेटिंग फॉर द अपॉर्चुनिटी टू ग्रैब इट। उन्होंने अपॉर्चुनिटी ग्रैब की और कुछ लोगों ने वहां से ट्रक भर भर के लोगों को बुलाया, वहां बिठा दिया। दूसरा यह है कि ये लोग आए और बेरोजगार थे, पेट तो कुछ मांगता है, तो स्ट्रीट क्राइम्स बहुत शुरू हो गए कराची में, स्नैचिंग। हमारे अपने दोस्त है, उसके बेटे या एक ही बेटा था, उसको स्नैचिंग करते हुए मोबाइल में पसो पेश करके उसको गोली मार दी, वो बेटे से हाथ धो बैठे। तो ऐसे कई वाकयात हुए हैं। तो अर्ज करने का मकसद ये था कि ये लोग अब बड़े शहरों का रुख करेंगे, हम जितने सुकून से अपने शहरों में बैठे हुए हैं शायद इस सुकून से फिर हम बैठे ना रहें, क्योंकि बेरोजगारी तो है और वैसे पहले से ही पाकिस्तान में बेरोजगारी है, ये और आएंगे। तो इनकी रिहैबिलिटेशन और रिकंस्ट्रक्शन के लिए ये बहुत जरूरी था कि इनके लिए कोई प्लान किया जाए। वैसे भी अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम की जो सीरत हम देखते हैं, सुन्नत मुबारका देखते हैं, तो नेचुरल डिजास्टर्स में बहुत तरीकों से आप सल्लम ने रिहैबिलिटेशन के लिए भी काम किया। तो पाक एड ने फिर तीसरे फेज में इनकी परमानेंट रिहैबिलिटेशन जितनी कैपेसिटी है उसके लिहाज से किया। अब तक तकरीबन 100 करोड़ से प्लस का काम हो चुका है इन दो छोटे छोटे फेजों में और अल्हम्दुलिल्लाह तकरीबन 120 करोड़ का काम हुआ है अभी तक। और अभी आने वाले वक्तों में 10 अरब रुपए हमारा जो बजट है वो 28 प्रोजेक्ट्स के लिए है, 10 अरब बहाली के लिए और 10 अरब तामीर नौ के लिए। तो ये 28 डिफरेंट प्रोजेक्ट्स हैं जो कि फर्स्ट हैंड इन्फॉर्मेशन पर बेस्ड हैं और एनडीएमए और पीडीएमए के साथ नेशनल जो डिजास्टर मैनेजमेंट अथॉरिटीज हैं एंड प्रोविंशियल डिजास्टर मैनेजमेंट अथॉरिटीज हैं, इनके साथ रहते हुए हम काम कर रहे हैं। पूरा डाटा उनसे लिया गया है और फिर हमारे अपने जो वॉलंटियर्स हैं वो जगह जगह पर हैं, तो फर्स्ट हैंड इन्फॉर्मेशन के जरिए से ये 28 प्रोजेक्ट्स डिजाइन किए गए हैं। और आपसे दुआ है कि अल्लाह पाक कबूल भी फरमा ले और इसको पाए तकमील तक पहुंचाने के लिए अल्लाह पाक हिम्मत भी अता फरमाए। बहुत शुक्रिया।
जी बोल दें, प्लीज बोले।
चूंकि ये निश्चित जो है वो इसके बिजनेस से रिलेटेड है, तो चूंकि सियालकोट एक्सपोर्ट का हब है तो यूरोप कंट्रीज है, यूएसए है, वहां पर बहुत ज्यादा सामान जाता है सियालकोट से। तो अब ये जो उनकी रिक्वायरमेंट्स है, उनकी रिक्वायरमेंट्स में कुछ ऐसा कॉन्टेंट भी मौजूद होता है जो हमारी समझ से बालातर होता है। मिसाल दें आपको ऐसी चीजों की मैसोनिक प्रोडक्ट्स हैं, ठीक है, जिसमें वो एक तंजीम है ऐसी जो दज्जाली तंजीम है, लेकिन उनका जो साजो सामान है उनकी वो रिक्वायरमेंट्स हैं, तो वो बनाने का हुनर वो भी सियालकोट के पास है तो वो भी यहाँ पर बनता है। اس بارے میں تھوڑی سی آپ رہنمائی فرما دیجیے.
دیکھیں کوئی بھی پروڈکٹ اگر بناتے ہیں کچھ جائز ہے نا, تو اگر کوئی اس کو غلط استعمال کر رہا ہے تو یہ اس کا ہیڈنگ ہے. اب ڈاکو لوگ بندوقوں سے لوگ مارتے ہیں نا, تو اب کیا اسلحے کا کاروبار تھوڑی حرام ہو جائے گا. اور چھریاں بکتی ہیں, اس سے جانور کی ذبح ہوتے ہیں, انسان کی ذبح ہوتے ہیں. تو اگر ایک پروڈکٹ بناتے ہیں کچھ جائز ہے, جیسے کوئی شراب نہیں ہے, شراب کا تو استعمال ہی صحیح نہیں ہے, تو اس میں پھر وہ اس کا ہیڈنگ ہے کہ اس کو کہاں استعمال کر رہا ہے, وہ آپ کا ہیڈنگ نہیں ہے.
اور یہ دجال وغیرہ کا جو مسئلہ ہے نا, اس میں لوگ سائیکی زیادہ ہو گئے ہیں. ایسی کتابیں نہ پڑھیں کریں کہ جس میں دجال کی باتیں لکھی ہوئی ہوں. جتنا قرآن و سنت میں ہے اس سے زیادہ ہم نے اس کو کچھ زیادہ ہی بڑھا دیا ہے. ہر چیز میں دجال نظر آ رہا ہے, ہر چیز میں دجال. یہ پانی ہے نا, اس کو لوگوں نے کہہ دیا کہ اس میں پتہ نہیں دجالی ہے, یہ اس میں اولاد کے جرزومے ختم ہو جاتے ہیں, پتہ نہیں کیا کیا چیزیں پھیلائی ہوئی ہیں. لوگ وہمی بن گئے, پاگل ہو گئے. تو یہ ڈاکٹروں کی فیلڈ ہے کہ یہ پانی میں کیا ہے, یہ علماء کی فیلڈ نہیں ہے. تو یہ جو دجال کا جو ٹاپک ہے نا, کچھ ہمارے صحافیوں نے, کچھ خطیبوں نے اس کو ایسا بنا دیا ہے کہ میں نے دیکھے ہیں لوگ نفسیاتی ہوتے ہوئے. تو آپ سے کوئی چیز خرید رہا ہے, کوئی یہودی ہے یا کوئی بھی ہے, آپ دیکھیں یہ جائز چیز خرید رہا ہے ناجائز خرید رہا ہے. کوئی شراب تو نہیں مانگ رہا نا آپ سے, تو کچھ بھی مانگ رہا ہے وہ. کوئی دجال وجال میں لگے گا بھی نہیں, اتنا بڑا مسئلہ نہیں ہے. دجال جب آئے گا نا, وہ آپ سے کچھ نہیں خریدے گا, وہ اپنی پروڈکٹ بیچے, اپنا چورن بیچے گا وہ. تو اس میں وہمی نہ بنے آپ.
مائک بند کر لیں.
جی ایک سوال ہے, ہمارا بزنس امیزون پر ہے, ہم جب کوئی پروڈکٹ جو ہے لانچ کرتے ہیں تو ویوز فیک لانے پڑتے ہیں. ویوز فیک کے بغیر پروڈکٹ رینک نہیں ہوتی, کیونکہ بڑے برانڈ ہمیں غلط ریویوز دے کر پروڈکٹ ڈی رینک کروا سکتے ہیں. فیک ویوز کے بارے میں وضاحت فرمائیں.
دیکھیں فیک ویوز کے بدلے میں اگر آپ کو کوئی کمیشن مل رہا ہے تو وہ تو ناجائز ہے, کیونکہ تو خالصتاً دھوکا ہے نا. لیکن اگر فیک ویوز کے بدلے میں آپ اپنی پروڈکٹ بیچنے میں کامیاب ہو جاتے ہیں, تو پروڈکٹ کی جو پیسے آپ کو ملیں گے وہ ناجائز نہیں ہوں گے. جو کام غلط ہے اتنا غلط ہوگا نا. اس کی مثال ایسے جیسے جعلی سرٹیفکیٹ بنا کے آپ کہیں جاب لے لیتے ہیں, تو جاب میں جو آپ کو تنخواہ ملتی ہے وہ جعلی سرٹیفکیٹ کی نہیں ملتی, اس کام کی ملتی ہے. وہ کام اگر جائز ہے تو ارننگ جائز ہے. ہاں یہ ہے کہ آپ کو دو نمبر سرٹیفکیٹ بنانے کا گناہ ملے گا, لیکن اگر کمیشن ہی سرٹیفکیٹ بنانے کا ہے تو دو نمبر چیز کے جو کمیشن ہے وہ بھی ناجائز ہے پھر. تو یہاں بھی یہی فرق کریں کہ امیزون کے ذریعے اگر آپ ایک چیز بیچ رہے ہیں, جو بیچتے صحیح طریقے سے ہیں, یعنی ایک چیز اپنے قبضے میں لیتے ہیں یا قبضے میں لینے سے پہلے وعدہ کر لیتے ہیں پھر بعد میں بیچتے ہیں, تو ٹھیک ہے کسٹمر کو یہ دھوکہ تو ہوا کہ آپ کے ویوز اس نے دیکھے وہ بہت زیادہ ہیں, حالانکہ اتنے تھے نہیں, لیکن وہ چیز بھی تو دیکھے گا نا کہ یہ میرے استعمال کی ہے یا نہیں ہے, اس میں کوئی دھوکہ نہ ہو. تو فیک ویوز دکھانا یہ تو غلط ہے, ناجائز ہے, گناہ ہے. دھوکہ دینے والا نبی نے فرمایا ہم میں سے نہیں ہے, لیکن اس سے وہ پروڈکٹ کی قیمت حرام نہیں ہو جائے گی, وہ بہرحال جائز رہے گی. ہاں اگر فیک ویوز دکھانے ہی کے آپ کو ویورز دکھانے کے آپ کو پیسے مل رہے ہیں تو وہ پھر ناجائز ہے, وہ تو غلط چیز, پیسے آپ کو غلط چیز کے مل رہے ہیں.
جی اس کے بعد ڈراپ شپنگ حلال ہے یا حرام؟ اسلام کی روح سے اس کے احکامات ہمیں بتا.
جی ڈراپ شپنگ ابھی میں نے بتایا کہ لا تبع ما لیس عندک. دیکھیں صرف ایک زمین ایسی چیز ہے جس پہ قبضے سے پہلے آپ اسے آگے بیچ سکتے ہیں, لیکن ملکیت ثابت ہو جائے. زمین کے علاوہ, پراپرٹی کے علاوہ کوئی بھی چیز جب آپ بیچتے ہیں تو پہلے آپ اپنے قبضے میں لیں گے, اس کے بعد آپ اس کو آگے فروخت کریں گے. اپنے قبضے میں نہیں لیا جاتا, اپنے کوئی نمائندہ بنا دیں, کوئی وکیل ہو جو آپ کی طرف سے قبضہ کرے. یہ نہیں ہو سکتا, کسٹمر جو خرید رہا ہے اسی کو اپنا نمائندہ بنا دیں کہ پہلے تم میری طرف سے قبضہ کرو میرے وکیل بن کے, جب قبضے میں آ جائے تو مجھے بتانا, پھر نئے سرے سے خرید و فروخت کا معاہدہ کریں. تو قبضے میں لیے بغیر آپ بیچ نہیں سکتے اس کو. ہاں بیچنے کا ایگریمنٹ کر سکتے ہیں, وعدہ کر سکتے ہیں. تو یہ ابھی میں نے جیسے بتایا نا, ڈراپ شپنگ میں آج کل یہ بہت ہو رہا ہے کہ ایک چیز آپ کے پاس ہے نہیں اور آپ نے کسٹمر کو یہ شو کی کہ یہ میری ہے اور آپ نے اس کو آگے فروخت کر دی, تو اس کا پروفٹ آپ کے لیے حلال نہیں ہے. اس میں مزید ڈیٹیل ہے, کیونکہ وقت تھوڑا ہے, میں اپنے پوری تفصیل بتانا شروع کر دوں گا تو کافی ٹائم ہو جائے گا. تو اس کے لیے میرے چینل پہ بھی میں نے یہ اس کی ڈیٹیل شیئر کی ہوئی ہے، نہیں تو آپ جامعۃ الرشید سے رابطہ کر سکتے ہیں، کسی بھی بنوری ٹاؤن ہے، جامع دارالعلوم کرنگی ہے، کسی بھی بڑے مدرسے سے رابطہ کر سکتے ہیں. ریٹرن میں فتوے موجود ہیں، پوری ایک ایک ڈیٹیل اس میں ڈراپ شپنگ کے احکام کی لکھی ہوئی ہے کہ کون کون سی صورتیں جائز ہیں، کون کون سی ناجائز ہیں، جو ناجائز ہیں تو ان میں کیا تبدیلی کریں گے تو وہ جائز ہو جائیں گی.
جی اس سے اگر سوال ہے، شرٹ پر کسی کپڑے پر جانور یا انسان کی تصویر بنوا کر ہم بھیجتے ہیں، یہ کسٹمر کی ریکوائرمنٹ ہوتی ہے، کیا یہ جائز ہے؟
جانور یا انسان کے چہرے کی تصویر جو پرنٹ ہوتی ہے وہ بنانا جائز نہیں ہے، یہ تو گناہ. اگر چہرے کی تصویر بالکل واضح ہے اور اس کی کوئی ضرورت بھی نہیں ہے، ایک تو تصویر کی ضرورت ہوتی ہے نا، یہاں تو ضرورت بھی نہیں ہے، لیکن اس کی پھر وہی مسئلہ ہے کہ وہ یہ عمل تو ناجائز ہوگا لیکن اس ٹی شرٹ کی قیمت ناجائز نہیں ہوگی، کیونکہ قیمت اس تصویر کی نہیں مل رہی ہے، آپ کو ٹی شرٹ کی مل رہی ہے، تو اس کی قیمت ناجائز نہیں ہوگی. ہم ایک دفعہ موبائل خریدنے گئے تو وہ بار بار، میرے ساتھ ایک دوست تھے، وہ بار بار کہہ رہا تھا کہ یہ ڈبے کے ساتھ 80,000 کا، ڈبے کے ساتھ 80,000 کا. تو میرے ساتھ دوست نے کہا ڈبہ خود رکھ لے، مجھے یہ 40,000 کا دے دے. تو ڈبہ مقصود نہیں ہوتا، وہ ایک یہ شو کرنے کے لیے کہ بھائی چوری کا نہیں ہے. تو قیمت ڈبے کی نہیں دی جا رہی ہے، اصل میں قیمت موبائل کی دی جا رہی ہے. تو ڈبہ بے شک چوری کا بھی ہو تو وہ قیمت موبائل کی ہوتی ہے. تو اسی طرح کوئی تصویر والی چیز ہے تو اس کی مثال ایسے جیسے یوٹیوب کی جو ارننگ ہے نا ایڈورٹائزمنٹ کی، اب اس میں بعض دفعہ بیہودہ اشتہارات بھی آتے ہیں، لڑکیاں آتی ہیں، لیکن ہم یہی بتاتے ہیں کہ جو یوٹیوب آپ کو پیسے دے رہا ہے نا، وہ کمپنی کی پروڈکٹ کو پروموٹ کرنے کے پیسے دے رہا ہے، وہ لڑکیاں دکھانے کے پیسے نہیں دے رہا آپ کو. تو وہ عمل تو یقیناً ناجائز ہے کہ اس ایڈورٹائز میں یہ جو لڑکیاں آ رہی ہیں بے پردہ ہو کے، غلط ہے یہ. لیکن اس کی ارننگ حرام اس لیے نہیں ہے کہ وہ آپ کو پروڈکٹ کو پروموٹ کرنے کے پیسے مل رہے ہیں آپ کو. تو یہ فرق علماء جانتے ہیں کہ کب ارننگ حرام ہوتی ہے، کب عمل. ایسے جیسے موبائل کی دکان میں آپ نے کسی خوبصورت سی لڑکی کو لا کے بٹھا دی، اب سارے کسٹمر تو ادھر ہی آ جائیں گے نا، لیکن اس سے ارننگ کو حرام نہیں کہیں گے، کیونکہ ارننگ تو اس موبائل بیچ کے مل رہی ہے آپ کو. ہم اس عمل کو تو ناجائز کہیں گے، لیکن ارننگ کا حلال ہونے کا تعلق ایک الگ چیز سے ہے، اور عمل کے جائز ناجائز ہونے کا تعلق ایک عمل چیز ہے. تو اس ٹی شرٹ کی قیمت ناجائز نہیں ہوگی، لیکن یہ عمل بہرحال غلط ہے.
جی اگلا سوال ہے، انگیجمنٹ کے بعد کیا ورثہ یا ملاقات، سلام دعا یا فون پہ بات کرنا جائز ہے یا نہیں؟
دیکھیں، ایک تو یہ انگیجمنٹ ہی نہیں ہے اسلام میں، منگنی کا لفظ ہی نہیں ہے، ہمیں قرآن و سنت میں نہیں ملتا. صحابہ کے دور میں ایسا ہوتا تھا، کہیں پسند آیا کوئی رشتہ تو نکاح کا پیغام بھیجا، ہاں یا نہ میں جواب چاہیے، اگر ہاں ہے تو نکاح کریں بس، ٹھیک ہے رخصتی میں کوئی پرابلم ہے تو دیر کر لیں اس میں، ہاں نہیں ہے تو بس انکار. یہ جو دو دو تین تین سال ڈیڑھ ڈیڑھ سال منگنیاں چلتی ہیں، یہ ویسے ہی خلاف شرع ہے. تو بہتر نہیں ہے کہ اگر کسی وجہ سے رخصتی میں تاخیر کرنی ہے تو نکاح کر لیں، پھر وہ باتیں کرتے رہیں، ٹھیک ہے وہ میاں بیوی کا رشتہ ہے، ان کے لیے حلال رشتہ ہے. تو منگیتر سے گپے مارنا اور لمبی لمبی باتیں کرنا یہ جائز عمل نہیں ہے. اور پھر یہ وہی ہے کہ لوگ کہتے ہیں پہلے ایک دوسرے کو سمجھنا چاہتے ہیں. تو دیکھیں میاں، جب رشتہ وجود میں آتا ہے نا میاں بیوی کا، وہ لائف بالکل چینج ہو جاتی ہے، تو وہ سمجھ سکتے ہی نہیں ہیں. جن سوسائٹی میں ایک دوسرے کو سمجھنے والا کلچر چلا ہے نا، کہ ہم ایک دوسرے کو پہلے سمجھیں گے پھر شادی کریں گے، ان میں ڈیورس اور طلاق کا ریشو بہت زیادہ ہے. آپ اپنے ماں باپ کو دیکھیں، اپنے دادا دادی نانا نانی کو دیکھیں، کیسے آڑے ترچھے رشتے ہوتے تھے، لیکن وہ کہتے تھے کہ بھائی ڈولی آئی ہے تو جنازے کی کھٹولی نکلے گی. اب اکثر شادیاں ایسی ہوتی تھیں، دلہن کو زندگی میں کبھی دیکھا ہی نہیں ہوتا تھا اس، تو وہ پھر بھی کامیاب ہوتی تھی. تو وجہ کیا ہے کہ یہ نکاح کے بعد کا رشتہ اور پہلے میں بڑا فرق ہے. انگریزوں نے کیا کیا کہ نہیں جی ہم پہلے ایک دوسرے کو سمجھیں گے، تو اب نتیجہ نکلا کہ ان کے بچے پیدا ہو جاتے ہیں سمجھتے سمجھتے ایک دوسرے کو، اور وہ بچے پھر ابا اما کی شادی میں تمبو لگا رہے ہیں، کرسیاں لگا رہے ہوتے ہیں بیٹھ کے نا. آپ نے دیکھا ہوگا یورپ میں کہ میرے ممی کی میرے ڈیڈی سے شادی ہو رہی ہے. تو اگر ہم اسی کلچر کو چاہتے ہیں سوسائٹی میں پروموٹ کرنا کہ بچے پہلے پیدا ہو جائیں اور ابا اما کی شادی بعد میں ہو، تو بھائی پھر تو ٹھیک ہے، ایک دوسرے کو سمجھتے رہو بیٹھ کے. نہیں ہے تو یہ جو الیگل ہے وہ الیگل ہے، غیر قانونی ہے، اللہ کی طرف سے اجازت نہیں ہے. آپ اس منگنی کے رشتے کو نکاح کے رشتے میں تبدیل کریں آپ.
جی ایک دوست نے پوچھا ہے کہ بٹ کوائن کے بارے میں आपका क्या पॉइंट ऑफ व्यू है?
बिटकॉइन के बारे में देखें, बास चीजों में उलमा में इख्तलाफ इसलिए नहीं होता कि उलमा उसको समझ नहीं रहे होते, बात यह कि उलमा को जो गाइड करने वाले उस फील्ड के माहिरीन है उन्हीं की राय में इख्तलाफ होता है। बिटकॉइन जाहिर है इसके जो इस सॉफ्टवेयर के जो इंजीनियर्स हैं उलमा उन्हीं से पूछेंगे ना कि क्या बला है ये, तो वो जब बता उसको एक्सप्लेन करेंगे तो उसके बाद उलमा फतवा देते हैं कि ये जायज है या नाजायज है। जो बिटकॉइन को एक्सप्लेन करने वाले साइंटिस्ट हैं उन्हीं को वो बहुत कंफ्यूज हैं, वो सही तरह एक्सप्लेन नहीं कर रहे। मैंने पहले बिटकॉइन के बारे में जायज होने का फतवा दिया था क्योंकि हम जिन साइंटिस्ट से मिले पाकिस्तानियों से उन्होंने हमें एक एक घंटा हमें समझाया ये ऐसे ऐसे, हमने कहा यार इसमें तो कोई नाजायज वाली बात नजर नहीं आती, मैंने ही रिकॉर्ड करवाया कि ये जायज है। फिर एक और आयरलैंड में एक बहुत टॉप 10 साइंटिस्ट में उनका शुमार होता है पाकिस्तानी, दुनिया के 10 साइंसदानों में उनका शुमार होता है, उनसे हमारा रब्ता हुआ, उन्होंने मुझे एक्सप्लेन किया कि इसमें ये। उसके बाद मैंने क्या किया, मैंने कहा भाई ये मैं कल आज एक चीज को जायज कह रहा हूं, कल फिर मैं नाजायज कह रहा हूं, लोग पकड़ के हमें मारेंगे, पहले ही लोग मौलवियों से बहुत भिदके हुए हैं, तो मैंने कहा भाई पहले ही जितने साइंटिस्ट हैं ना इनको एक राय पे जमा करें, ये एक्सप्लेन करें, किसी एक राय पे जमा हो जाएं, उसके बाद हम फतवा देंगे। तो मैंने फिर उस फतवे से रुजू किया, मैंने कहा भाई मैं इस बारे में कुछ भी नहीं कहता, ना इसके जायज होने का फतवा देता हूं ना नाजायज होने का फतवा देता हूं, वजह क्या है कि इसको इसके इस सॉफ्टवेयर के जो माहिरीन है वो ही किसी एक बात पर मुत्तफिक नहीं है, तो आपने करना है तो अपने मेरे कंधे पे रख के बंदूक ना चलाएं आप, ठीक है ना, आप खुद करें अगर आपको समझ में आता है, क्योंकि ऐसा ना हो हमें बाद में लोगों ने करोड़ों रुपए कमा लें और फिर पता चले जी हराम है तो कहेंगे यार अब हम क्या करें। तो इसलिए इस बारे में मुफ्ती तकी उस्मानी साहब तो खरीदो फरोख के मसाइल में बहुत माहिर हैं, उन्होंने भी तवक्कुफ इख्तियार किया हुआ है, लेकिन बहरहाल ये खतरात से खाली नहीं है, ये सोने की वो चिड़िया है जो नजर तो आ रही है लेकिन इससे ऐसा लगता है कि कल फ्यूचर में कोई धड़ाम से जो है बहुत से लोगों का दिवालिया होने वाला है, इसका खतरा बहरहाल मौजूद है। तो ऐसे मौके पर नबी सल्लल्लाहु अलैहि वसल्लम की सही हदीस है, दा मा युरीबू का इला मा ला युरीबुक, जो मशकूक चीज है उसको छोड़ दो, जो यकीनी है उसको ले लो, तो मशकूक काम ना करें, मुश्तबिहात से अपने आप को बचाएं, ये ज्यादा बेहतर है।
जी कारोबार में हसद और बुरी नजर या बद नजर के बारे में कुछ बताएं प्लीज।
देखें हसद भी एक नजर आने वाली चीज है, महसूस हो जाती है, और नजर बद भी कुरान और हदीस से साबित है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अलैन हक, नजर बद बरहक है, नजर लगती है, तो नजर जो लगती है जाहिर है हासिदीन की लगती है, वो आपको देखते हैं फलता फूलता, तो उलमा ने तजर्बे के साथ एक चीज लिखी है कि नजर से बचने के कुछ तरीके तो कुरान और सुन्नत से साबित हैं, सूरह फलक सूरह नास का रात को एहतमाम करना चाहिए, नबी सल्लल्लाहु अलैहि वसल्लम रात को सूरह फलक और सूरह नास पढ़ के अपने हाथों पे फूंक लगाते और पूरी बॉडी पे फेर लेते थे, तो ये अमल कर लेना चाहिए हसद से और नजर बद से बचने के लिए। दूसरा कुछ और एहतमाम करना चाहिए, देखें नजर उस शख्स को लगने का खतरा होता है जिसके पास कोई नेमत अचानक आ जाए जो जिसकी तवक्को ना हो, एक आदमी साइकिल के काबिल भी नहीं था अचानक बड़ी बड़ी बिल्डिंगें बना रहा है, लैंड क्रूजर में घूम रहा है, उसको खतरा होता है कि नजर लगे, तो ऐसे शख्स को चाहिए कि वो अपनी दौलत को आहिस्ता आहिस्ता लोगों में नुमाया करे ताकि हसद जो है ना ये हसद का उंसर कम हो, तो ये एक अहम चीज है। जैसे यूसुफ अलैहिस्सलाम याकूब अलैहिस्सलाम के जो 9 बेटे थे ना, याकूब अलैहिस्सलाम ने कहा मिस्र में जब तुम दाखिल हो तो एक दरवाजे से दाखिल ना होना, लोग देखेंगे एक बाप के इतने खूबसूरत कदावर 9 के 9 बेटे, तो उनको खतरा था कि कहीं नजर न लग जाए, तो उन्होंने क्या कहा मुख्तलिफ दरवाजों से दाखिल होना, बाद में तो सबने जाके मिल जाना था लेकिन अचानक लोगों के सामने ना आए। तो जब अल्लाह आपको पैसा दे, अगर आप मशहूर हो गए हैं दौलत में तो फिर नजर लगने का चांस खत्म हो जाता है। आप देखें ना ये मशहूर एक्टर और एक्ट्रेसेस वगैरह, ये तो इनके तो कोई मिस इंडिया बना हुआ है, कोई बनी हुई है, सॉरी अब तो वो एलजीबीटी का कानून पास हुआ, बना बनी का फर्क ही खत्म हो गया है ना, बनी हुई को बना हुआ कहते हैं, बना हुआ को बनी हुई कहते हैं, सब चलता है। मैं तो कह रहा था ये इस कानून का नतीजा ये है कि कल जो है ना यूरोप में तो ऐसा हो गया है, बेटे के लिए रिश्ता तलाश कर रहे हैं तो अब बाप सोच रहे हैं कि मेरी जो बहू है मेल होगी कि फीमेल होगी, वो मेल बहुएं भी आ रही हैं, फिर उनका पता नहीं चलता कि ये क्या, ये गोरे भी रो रहे हैं इस पर कि ये हो क्या गया है, तो वही हमारे यहां भी कर दिया इन लोगों ने, अल्लाह ताला इस अजाब से हमें महफूज रखे। तो اس میں کیا کرنا ہے کہ کیا بات کر رہا تھا میں, وہ دم میرا جو ہے نا وہ, ہاں نظر کی میں بات کر رہا تھا. اچانک نہیں آنی چاہیے کوئی نعمت. تو جب آپ مشہور ہو گئے, آپ تاجر ہیں, اللہ نے آپ کو بہت دیا ہے, تو نظر کا امکان پھر خود بخود کم ہو جاتا ہے. پھر اتنا اس کو اپنے اوپر مسلط نہیں کرنا چاہیے. ختم ہو گیا. چلے جی,
ایک دو منٹ میں انشاءاللہ ہم پروگرام کو وائنڈ اپ کرنے جا رہے ہیں. اسی بھائی نے ایک سوال بھیجا ہے, چلیں تھوڑی سمجھ ہمیں آ رہی ہے اگر مجھ صاحب کو یا پھر وضاحت بعد میں بھی ہو سکتی ہے. اگر ڈاکٹر صاحب آئی وی ایف کروانے کا بولنے یا کروانا پڑے تو کیا یہ جائز ہے؟
آئی وی ایف جو
عورت کے لیے
جو, ہاں اس میں دیکھیں اگر اولاد نہیں ہو رہی, یعنی تمام جو میڈیسن وغیرہ استعمال کر کے دیکھ لیں, تو اس اہتمام کے ساتھ کہ جو نسب ہے اس میں خلل واقع نہ ہو. گوروں کے ہاں ان چیزوں کا چونکہ خیال نہیں ہے, کسی کے اسپرم کہاں رکھ دیے, کسی کے کہاں رکھ دیے, یہ ان کے ہاں ایسا نہیں ہے. تو یہ پوری اس اطمینان کے ساتھ کہ جو باپ ہے وہی باپ اور جو ماں ہے وہی ماں ہے, اس میں اگر کسی قسم کی کنفیوژن نہ ہو تو پھر اس کی گنجائش ہے.
جی اب ہم انشاءاللہ دعا کے لیے محترم مفتی رشید احمد صاحب سے اگر وہ
جی جی بالکل نہیں نہیں مفتی رشید احمد خورشید صاحب بھی ہمارے ماشاءاللہ سینئر اساتذہ میں سے ہیں جامعۃ الرشید کے, اور ان کا بھی بڑا خاندانی تعارف ہے. تو یہ ابھی فی الحال تعارف نہیں, دعا کروائیں گے انشاءاللہ. یہ